यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री प्रचण्ड गोर्खा पुगी, बुढ़ी गण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालय उद्घाटन, विद्युत परियोजना 1200 मेगावाट क्षमताको। विभिन्न राष्ट्रका लागि राजदूतमा सिफारिश भएका व्यक्तिहरूका सम्बन्धमा संसदीय सुनवाईद्वारा सार्वजनिक उजुरीहरू माग, र पाकिस्तानको रावलपिण्डीमा भूमिगत पर्खाल भत्किएर 8 मजदूरको मृत्यु, 4 बेपत्ता। समाचार अब विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवको बुढ़ी गण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्नुभएको छ। गोर्खाको गण्डकी गाउँपालिका 8 सिउरेनी टारमा आज आयोजित कार्यक्रममा उहाँले ताम्रपत्र अनावरण गरेर बुढ़ी गण्डकी जलविद्युत कम्पनी लिमिटेडको फिल्ड कार्यालयको शुभारम्भ गर्नुभएको हो। यसअघि प्रधानमन्त्री दाहाल लगायत उच्च अधिकारीहरूले हेलिकप्टर मार्फत गोर्खा र धादिङको स्व आयोजनाबाट हुने डुबान क्षेत्रको अवलोकन गर्नुभएको थियो। कुल 1200 मेगावाट क्षमताको स्व आयोजना निर्माणका लागि सरकारले बुढ़ी गण्डकी जलविद्युत कम्पनी स्थापना गरिसकेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारी विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताउनु भएको छ। काठमाडौँमा आज आयोजित नेपाल इन्जिनियर्स एसोसिएशनको 61 वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले असारी विकासको प्रवृत्तिलाई त्याग्दै विकास बजेटलाई समयमा नै खर्च गर्नुपर्ने बताउनुभयो। उहाँले विकासका लागि सरकारसँग स्रोत कम भएकोले निजी क्षेत्रको लगानी आवश्यक देखिएको तथा वैदेशिक लगानी भित्र्याउन सक्नुपर्ने उल्लेख गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले विकासमा संलग्न इन्जिनियरहरूले हरेक वर्ष ल्याइने बजेटमा भएका विकास आयोजनाहरू समयमा नै शुरू गरेर गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन पनि दिनुभयो। उहाँले बौद्धिक पलायनको खतरालाई रोकेर देशमै रोजगारी र अवसरको सृजना गर्नेतर्फ सिंगो देशले गम्भीरतापूर्वक पहल कदमी लिनुपर्ने बेला आएको उल्लेख गर्नुभयो। मन्त्री परिषदको आज बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको इटली भ्रमण स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषद बैठकले इटलीमा आयोजना हुने युनाइटेड नेशन्स फूड सिस्टम 2023 स्टकिङ मोमेन्टमा सहभागी हुन प्रधानमन्त्री नेतृत्वको भ्रमण स्वीकृत भएको हो। बैठकपछि संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल, संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने जानकारी दिनुभयो। प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा साउन 6 गते इटली प्रस्थान गर्ने नेपाली प्रतिनिधि मण्डलमा कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भूषाल समेत सहभागी हुनुहुनेछ। यसैगरी मन्त्री परिषद बैठकले कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छूट दिने निर्णय गरेको छ। बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको संचालक समिति सदस्यमा सोही अस्पतालका डाक्टर रवि मल्ललाई नियुक्त गर्ने पनि निर्णय गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले शिक्षा क्षेत्रमा ऐन कानूनको रिक्तता पूर्तिका लागि सरकारले प्राथमिकता दिएको बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री राईले विद्यालय शिक्षा ऐनको मस्यौदा अहिले मन्त्री परिषदमा विचाराधीन रहेको जानकारी गराउनुभयो। शिक्षामा भौतिक संरचना र जनशक्तिको अभाव मात्रै समस्या देखिएको नभई शिक्षामा गुणस्तर नहुनुमा मानसिकता र सोचाइ नै रहेको बताउनुभयो। बैठकमा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सम्बन्धित कानूनहरू आउन नसकेकोले शिक्षामा संघीयता आएको आभास हुन नसकेको बताउनुभयो। मन्त्री राईले 53,000 शिक्षक अपुग रहेकोमा 40,000 राहत शिक्षक रहेको जानकारी दिनुहुँदै राहत दरबन्दीमा राजनैतिक दबावमा विषय विज्ञ शिक्षक नियुक्त नहुँदा गुणस्तरीय शिक्षा दिन नसकिएको बताउनुभयो। संसदीय सुनवाई समितिले विभिन्न 6 देशका लागि सिफारिश राजदूत पदमा नियुक्त हुने व्यक्तिका बारेमा सार्वजनिक उजुरी माग गरेको छ। सिंहदरबारमा आज बसेको संसदीय सुनवाई समितिको बैठकले 10 दिनको समयावधि तोकेर उजुरी माग गर्ने निर्णय गरेको हो। समितिले सर्वसाधारणलाई जानकारी दिने र राजदूतमा सिफारिश भएका व्यक्तिहरू नियुक्त हुन अनुपयुक्त लागेमा उजुरी दिन सरकारी संचार माध्यमबाट सूचना प्रसारण गर्ने निर्णय गरेको छ। गत असार 26 गते बसेको मन्त्री परिषदको बैठकले विभिन्न मुलुकका लागि 6 जना परराष्ट्र सेवाका सहसचिवहरूलाई राजदूत पदका लागि सिफारिश गरेको थियो। पछिल्लो समय महामारीको रूपमा पशु चौपायामा देखिएको लम्पी स्किन रोगले सुदूरपश्चिम प्रदेश सबैभन्दा बढ़ी प्रभावित भएको छ। सुदूरपश्चिममा रहेका पशु चौपाया मध्ये करिब 20% रोगको संक्रमण देखिएको छ भने करिब 9% पशु चौपायाहरू मरेका छन्। कैलालीबाट संवाददाता लोकुसुम ठकुरीको यो रिपोर्ट।
सरकारी तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा 15,82,000 पशु चौपायाहरू छन्। तीमध्ये 3,79,000 पशु चौपाया अर्थात गाई भैँसीमा लम्पी स्किन रोग देखिएको छ। यसको संक्रमण सबैभन्दा बढ़ी बैतडी र बझाङमा देखिएको छ। भारतसँग खुल्ला सिमानाका र पारिवारिक सम्बन्धका कारण पनि बैतडीमा यसको संक्रमण बढ़ेको हुन सक्ने आकलन गर्न थालिएको छ। बैतडीको दशरथ चन्द नगरपालिकाका पशु शाखा संयोजक ईश्वरी दत्त भट्ट:
भारतको बर्डर भए हुनाले हाम्रो कृषकहरू उताबाट पनि ल्याउने यताबाट ल्याउने ओसार पोसार हुने हुँदा त्यहाँबाट पनि हाम्रो झन् रोग फल्कियो। कसै कृषकहरूको जोताईमा पनि धेरै गोरुहरू मरेको अवस्था पनि भेटियो।
गाई र भैँसीमा मात्रै देखिएको लम्पी स्किनबाट यस प्रदेशमा 25,600 पशु मरेका छन्। खेतीपातीको समयमा महामारीको रूपमा देखिएको यो रोगका कारण आम कृषकहरू निकै समस्यामा परेका छन्। बैतडीको पाटन नगरपालिकाका पशु शाखा संयोजक मदन सिंह कठायत र बझाङको 26 पाथिभेरा गाउँपालिकाका सूचना अधिकारी हरिश चन्द्र कठाई:
रात दिनै गुनासो गरिरहेछन् किसानहरूले। अब यो रोपाईको बेला पनि हाम्रो गोरु मरिरहेछन्। औषध हामी दिन्छौँ तर अब समस्या के छ भनेपछि प्राविधिक जनशक्तिको कमी पनि छ,
भयावह परिस्थिति छ, यता शीघ्र व्यवस्थापन गरिदिनु पर्यो भन्ने खालका गुनासाहरू सहित आउनुहुन्छ सेवाग्राहीहरू।
सुदूरपश्चिममा देशभरिकै सबैभन्दा बढी पशु संक्रमित भएका छन्। तर पनि हालसम्म 650 पशुलाई मात्रै खोप लगाइएको छ। पशुमा देखिने लक्षणका आधारमा उपचार गर्नुपर्ने अवस्थामा प्राविधिकहरूको कमी र कृषकहरूको अज्ञानताले पनि समस्या आएको पशु रोग अन्वेषण प्रयोगशाला कैलालीका प्रमुख नरेश जोशी बताउनुहुन्छ।
लम्पी स्किन रोगको चाहिँ लक्षण देखेका पशुहरूलाई नुन नदिने, हरियो घाँस खान नदिने, जुन छालामा भएका घाउहरू छन्, गिर्खाहरू छन्, त्यस्ता घाउहरूलाई चाहिँ निको पार्नको लागि भनेर माटोहरू दल्ने, यस्ता चाहिँ जुन एउटा अन्धविश्वास रहेको छ, यसले पनि मृत्यु दर बढ़ाइरहेको छ।
कोरोना जस्तै यो रोग नयाँ भएकाले पनि यसको नियन्त्रणमा चुनौती देखिएको छ। तर पनि रोग नियन्त्रणका लागि औषधि खरिद, दक्ष जनशक्ति परिचालन तथा बजेटको व्यवस्थापन र योजना निर्माणमा तीनै तहका सरकारहरू लागि परेका छन्। यही रूपमा संक्रमण फैलिए पशुपालक किसानहरूले ठूलो क्षति बेहोर्नु पर्ने जोखिम भएकाले यस विषयमा सरकारवाला सबैले चनाखो बन्न आवश्यक छ। लोकु सिंह ठकुरी, रेडियो नेपाल, कैलाली।
गाईबस्तुमा देखिएको लम्पी स्किन रोगले सुदूरपश्चिम प्रदेश सबभन्दा बढी प्रभावित। यो थियो हाम्रो संवाददाताको रिपोर्ट। अब अर्को विषय। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँके र दाङको सिमानामा पर्ने शिव खोलामा खसेको ट्रकका चालकलाई 4.5 घण्टापछि उद्धार गरिएको छ। मल लिएर भैरवाबाट नेपालगंज जाँदै गरेको LU1-4609 नम्बरको ट्रक आज बिहान 5 बजेतिर लमही नगरपालिका 9 स्थित पुलबाट शिव खोलामा खसेको थियो। ट्रक खसेपछि अगाडिको भाग जमीनमा धसिँदा चालक रूपन्देहीको लुम्बिनी संस्कृत नगरपालिका 6 का 38 वर्षीय बसन्त लोहनिया सीटमै च्यापिएका थिए। ट्रक खोलामा खसेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय, अमेलियाका प्रहरी निरीक्षक सुरेन्द्र बर्तौलाको टोली दुर्घटनास्थल पुगेर उद्धार गरेको थियो। आँपको रूखबाट खसेर डडेलधुरामा आज एकजना महिलाको मृत्यु भएको छ। भागेश्वर गाउँपालिका 2 रूपाल रैन पाटाकी 32 वर्षीय रूपा दमाईको आँप टिप्ने क्रममा रूखबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो। कास्की जिल्लाको मिर्सा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचोरका अनुसार आज बिहान 9:53 जाँदा मिर्सा आसपास केन्द्रबिन्दु भएर 4 रिक्टर स्केलको भूकम्प गएको हो। यसअघि गत असार 28 गते हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर 4.6 रिक्टर स्केलको भूकम्प गएको थियो। बाँकेको नेपालगंज उपमहानगरपालिकाले निशुल्क एम्बुलेन्स सेवा शुरू गरेको छ। उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षको शुरूआतमै नगरभित्र 24 घण्टा सेवा दिन शुरू गरेको हो। नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
नेपालगंज उपमहानगरपालिकाभित्र गरीब, असहाय, प्रसूति सेवा लिने महिला, अपाङ्गता भएका ज्येष्ठ नागरिक र आकस्मिक सेवाका बिरामीलाई घरदेखि अस्पतालसम्म पुर्याउन निशुल्क एम्बुलेन्स सेवा शुरू गरिएको हो। असार 9 गते बसेको नगरसभाको 13 अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा साउन 1 गतेदेखि निशुल्क एम्बुलेन्स सेवा शुरू गर्ने उल्लेख गरिएको थियो। त्यसै अनुरूप मूर्त रूप दिइएको हो। नगर प्रमुख प्रशान्त विष्ट:
केही नागरिकको पनि यदि हामीले समयमै एम्बुलेन्सले सेवा दिन सक्यो अस्पतालसम्म पुर्याउन सक्यौं भने झ्याटै जान सक्ने जोखिममा परेको ज्यानलाई बचाउन सक्यौं भनेपछि मलाई लाग्छ महान कार्य।
नेपालगंज उपमहानगरपालिकाले अहिलेलाई दुईवटा एम्बुलेन्स संचालक संस्थासँग सम्झौता गरेर 24 घण्टा निशुल्क सेवा दिन शुरू गरेको छ। अब आवश्यकताका आधारमा थप एम्बुलेन्ससँग सम्झौता गरिनेछ। कम्तीमा एउटा एम्बुलेन्स 24 घण्टा स्ट्यान्ड बाई रहने गरी व्यवस्था मिलाइएको छ। घरदेखि अस्पतालसम्म निशुल्क एम्बुलेन्स सेवा सञ्चालन भएपछि नेपालगंजमा उच्च रहेको मातृ शिशु मृत्युदर घटाउन पनि सहयोग पुग्ने विश्वास लिइएको छ। स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द:
नेपालगंजमा हेर्दाखेरि आमा मृत्यु दर र नवजात शिशुको मृत्यु दर उच्च रहेको छ, यो पनि प्रदेशमै सबभन्दा बढिरहेको छ। कतिपय बाटैमै मृत्यु भएको पनि अवस्था छ, त्यसैले गर्दाखेरि तत्काल अत्यावश्यक सेवा लिनको लागि एम्बुलेन्स चाहिँ परिचालन गर्नको लागि गरेका छन्।
नगरमा 20 एम्बुलेन्स सञ्चालनमा छन्। सबै एम्बुलेन्स पालै पालो दौडिने गरी व्यवस्था मिलाइएको छ। नगरको जुनसुकै स्थानबाट जति नै बेला पनि मोबाइलमा घण्टी बज्ने बित्तिकै एम्बुलेन्स चालकहरू बिरामीलाई अस्पतालसम्म पुर्याउन दौडिनेछन्। आफै अल्मलिने, एम्बुलेन्सको सम्पर्क नम्बर थाहा नपाउने, समयमै एम्बुलेन्स नपाउने दुःख खेपिरहेका नगरवासीलाई अब सहज हुनेछ। स्थानीयहरूको सहजताका लागि निशुल्क एम्बुलेन्स सेवा लिन सामाजिक सञ्जाल मार्फत मोबाइल नम्बरहरू उपलब्ध गराइएको छ। स्थानीय प्रदीप शर्मा र सानु यादव:
धेरै खुसी लागेको छ, उपमहानगरपालिकाले नगरवासीहरूको लागि एम्बुलेन्सको सुविधा दिएको छ। त्यसले गर्दा हाम्रो नगरमा अप्ठ्यारो गाह्रो भएको बेलामा सजिलो तरिकाले एम्बुलेन्स उपलब्ध हुनेछ।
कोही मान्छे बिमार मान्दै हो त कम से कम लैजा तो बढिया होइगा, सुविधा त कुछ अच्छा होइगा, सरकार कतना अच्छा सुविधा दैदिही नै गाउँ घरमा।
नेपालगंज उपमहानगरपालिकाले आफ्ना जनताको सहज र सामूहिक उपचार पहुँचका लागि सञ्चालन गरेको निशुल्क एम्बुलेन्स सेवा सराहनीय त छँदैछ, अन्य स्थानीय सरकारहरूका लागि अनुकरणीय कार्य पनि हो। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचारमा केही अन्तर्राष्ट्रिय प्रसंग। अविरल वर्षाका कारण पाकिस्तानको रावलपिण्डी शहरमा पर्खाल भत्किँदा कम्तीमा 8 मजदूरको मृत्यु भएको छ। पूर्वी पंजाब प्रान्तको रावलपिण्डी शहरमा आज बिहान निर्माणाधीन भूमिगत मार्गको पर्खाल भत्किँदा अन्य 4 बेपत्ता भएका अधिकारीहरूले बताएका छन्। रावलपिण्डीको गोलराहा मोर क्षेत्रमा निर्माणाधीन भूमिगत मार्गको पर्खाल मुनि सुतेका मजदूरमध्ये 8 शव भेटिएको र बेपत्ता 4 खोजी भइरहेको उद्धारकर्मीहरूलाई उद्धृत गर्दै पाकिस्तानी संचार माध्यमहरूले बताएका छन्। र रसियाले युक्रेनको बन्दरगाह शहर ओडिसामा आज दोस्रो रात पनि आक्रमण गरेको छ। ओडिसाका क्षेत्रीय गवर्नर लोलेह किपरले आज सामाजिक सञ्जाल मार्फत रसियाले ओडिसा र राजधानी किवमा पनि आक्रमण गरेको जानकारी दिनुभयो। उहाँले रूसी हवाई आक्रमणलाई युक्रेनको ठूलो हवाई प्रतिरक्षा प्रणाली मार्फत विफल पार्न लागिपरेको बताउँदै स्थानीय बासिन्दालाई सुरक्षित तरिकाले आश्रयस्थलमा बस्न आग्रह गर्नुभएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। प्रधानमन्त्री प्रचण्ड गोर्खापुगी बुढी गण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालय उद्घाटन, विद्युत परियोजना 1200 MW क्षमताको। विभिन्न राष्ट्रका लागि राजदूतमा सिफारिश भएका व्यक्तिहरूका सम्बन्धमा संसदीय सुनवाईद्वारा सार्वजनिक उजुरी माग, र पाकिस्तानको रावलपिण्डीमा भूमिगत पर्खाल भत्किएर 8 मजदूरको मृत्यु, 4 बेपत्ता। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।